यस वर्ष पनि सरकारले स्थानीय स्तरमा नै निषेधाज्ञा लगाउनका लागि अनुमति दिएपछि पर्सा जिल्ला सहितका जिल्लाहरूमा निषेधाज्ञा लगाइएको छ। र कोरोना सङ्क्रमणको दोस्रो भेरिएन्ट जसलाई वैज्ञानिकहरूले विज्ञहरूले विभिन्न नाम दिएका छन्, कतिले इन्डियन भेरिएन्ट भनेका छन्, कतिले युके भेरिएन्ट भनेका छन्, कतिले बेलायत भेरिएन्ट भनेका छन्, जो यसको प्रभाव चाहिँ विगतमा पनि परेको छ र फ्रन्टलाइनमा खटिने व्यक्तिहरू पनि यो बाटो अस्तित्व रहन सकेका छैनन्। पर्सा जिल्लामा कुरो गरिरहँदाखेरि हामीले फ्रन्टलाइनमा खटिनेहरू मध्येमा पत्रकारहरू सञ्चार जगत पनि पर्ने गर्दछ र सञ्चार क्षेत्र पनि वीरगन्जमा अघिल्लो पटक जसरी नै यस पटक पनि अछुत रहन सकेको छैन। वीरगन्जमा पत्रकारहरू पनि सञ्चारकर्मीहरू पनि सङ्क्रमित भइरहेका कुराहरू आइरहेका छन्, भइरहेका खबरहरू आइरहेका छन् र यस्तै मध्येमा पत्रकार एकजना पत्रकारको परिवार नै सङ्क्रमित रहेको छ र सङ्क्रमित अवस्थामै उहाँहरूले कोरोनासँग चाहिँ परास्त गर्नका लागि उहाँहरू जुटिरहनु भएको छ। आज हामी उहाँलाई कसरी सङ्क्रमण भयो, उहाँहरू कसरी कोरोना विरुद्ध लडिरहनु भएको छ, सामूहिक रूपमा यो विषयमा कुराकानी गर्छौँ। र पत्रकार प्रताप श्रेष्ठ जो परिवारसँग कै सङ्क्रमित रहेर उहाँले कोरोनासँग सङ्घर्ष गरिरहनु भएको छ, आज हामी उहाँको अनुभव सुन्छौँ कार्यक्रममा। सबैभन्दा पहिले पत्रकार प्रताप श्रेष्ठज्यू स्वागत छ।
धन्यवाद
हजुर। अब प्रतापजी, सुरुमा चाहिँ मैले तपाईँ कसरी सङ्क्रमित हुनुभयो, सुरुमा तपाईँ सङ्क्रमित हुनुभयो, त्यसपछि परिवार भयो कि कसरी भयो, सुरुमा यो बताइदिनुहोस् न, कसरी सङ्क्रमित हुनुभयो यहाँहरू?
यो मेरो चाहिँ सङ्क्रमणको बहुत गजबको कुरो छ सर, सुन्नु है त।
हजुर,
म चाहिँ प्रतीक दैनिक र आवाज एफएममा काम गर्छु। प्रतीक दैनिक पनि यो सम्पादन गर्छु भनेपछि मलाई बाहिर फिल्डमा त्यति धेरै हिँड्न पनि पर्दैन, आर्टिकल बाहेक।
हजुर,
है मेरो कुर्सी प्रतीक दैनिकमा अरू हरेक कुर्सीभन्दा 2 मिटरको फरकमा छ, हामी सिस्टमै चेक गरेका छौँ त्यहाँ। त्यसै गरी आवाज एफएममा चाहिँ म चाहिँ तपाईँको म बस्ने कुर्सी नै अलग्गै हुन्छ है, त्यहाँ आफूले न्युज वाचन गर्दाखेरि त्यो चाहिँ मैले युज गर्छु, त्यसपछि अरूले युज गर्दैन, त्यो उसमा पनि माइकमा पनि सावधानी अप्नाएर खोर लगाएर चाहिँ गरेका हुन्छ। र यो मोटरसाइकलमा हिँड्छु म, अरू के अरे साझा गाडीमा हिँड्दिनँ म, मोटरसाइकलमा प्रायः एक्लै नै हुन्छु
हिँड्दाखेरि पनि।
तर मलाई सङ्क्रमण भयो भनिसकेपछि के भइदियो त भन्दाखेरि सर, यो चाहिँ सबभन्दा पहिला मेरो घरमा बच्चाहरूलाई भयो। अब यो आयो चाहिँ अब कलेजबाट बच्चामा सङ्क्रमण भयो, अब म यति सावधानी अपनाउँदा अपनाउँदै पनि अब बच्चामा सङ्क्रमण भइसकेपछि त बच्चामा आइसकेपछि बच्चाको त स्याहार सुसार त गर्नु पर्यो,
सुरुमा चाहिँ बच्चामा देखियो। हजुर,
यसरी यसरी सावधानी अपनाउँदा अपनाउँदै पनि मैले जति यति सावधानी अपनाउँदा अपनाउँदै पनि साथीहरूले यति त अपनाउनु पर्दैन होला भनेर भन्नुहुन्छ, त्यति अपनाउँदा अपनाउँदै पनि अन्तत म सङ्क्रमित भएँ। कारण के त भन्दा कलेज।
हजुर, अब प्रताप सर, अब खास गरी सङ्क्रमणको कुरा गरेर आउँदाखेरि सुरुमा बच्चाहरू सङ्क्रमित भयो भनेपछि बच्चाहरू या बच्चा यो खुलाउन मिल्छ भने खुलाइदिनुहोस् न।
अब मेरो दुईवटा बच्चा बिजनेसको दुईवटा कलेजमा पढ्छ, कलेजको नाम नभनौँ होइन, नाम चलेको दुईवटा कलेजमा पढ्छ, दुईवटा बच्चाले लगभग एकैचोटि सुरु भयो भनेपछि कतै न कतैबाट आयो
भनेको दुईवटा नानी र बाबु दुई एकैचोटि सङ्क्रमित हुनुभयो उहाँहरू।
एउटा छोरी चाहिँ अहिले 11 पढ्दैछ, छोरा बिएससी गर्दैछ, दुईजना कलेज पढ्ने हो।
हजुर,
उनीहरू मार्फत आयो।
कति दिन अगाडि चाहिँ यो पुष्टि भयो, आज कति दिन भयो तपाईँहरू होम आइसोलेसनमा बस्नु भएको?
पहिले त मेरो पुष्टि भयो होइन,
हजुर,
उनीहरूलाई ज्वरो पहिला आएको भए पनि चेक मैले पहिला गराएँ।
ए हजुर,
पहिला मेरो पुष्टि भयो तपाईँको यो बितेको 10 गते, अनि नानी बाबुहरूको पुष्टि भयो 12 गते।
हजुर,
अब मलाई पुष्टि भइसकेपछि मैले फेरि उहाँहरूलाई लगेर चेक गराउनु पर्यो होइन, अनि उहाँहरूले गराउने कुरा हुँदाखेरि हो र मेरो त दुईजना छोरो र श्रीमती त एकदम सिरियस अवस्थामै पुगेको भएर उनीहरूलाई आइसियूमा पनि राख्नु पर्यो, एक रात आइसियूमा राखेर पनि ल्याएँ सर।
भनेपछि नारायणी अस्पतालमै भर्ना हुनु पर्यो?
हजुर, नारायणी अस्पतालको आइसियूमा राखेर अनि एक दिनबाट अलिअलि कन्ट्रोल जस्तो भएपछि अनि चाहिँ दोस्रो दिन घरमा ल्याएर घरैमा फेरि घरैलाई बरु अस्पतालको रूपमा राखेर अहिले यो मेरो कोठा चाहिँ एउटा अस्पताल जस्तै छ, यहाँको अब सङ्क्रमितले सङ्क्रमितलाई नै स्याहार सुसार गर्ने, म आफै जाबलो बनाउँछु यिनीहरूलाई, म आफै त्यो बेसर पानी बनाउँछु, म आफै खुवाउँछु, अब अरूलाई फेरि आएर यसमा भित्र मुस्ने कुरो भएन, त्यसले गर्दा सङ्क्रमितले सङ्क्रमितकै स्याहार सुसार गरिरहेको अवस्था छ।
अब तपाईँ सङ्क्रमित हुनु भन्नाले तपाईँलाई लक्षण देखियो होइन, त्यसपछि चाहिँ जस्तो तपाईँभन्दा पहिला त बच्चाहरूलाई नै देखियो, तर बच्चाहरूलाई पहिला पिसिआर गर्नु भएन यहाँले होइन, तपाईँले गर्नुभयो, यो सोच कसरी आयो? पहिला म बच्चाहरूलाई गराउँ भन्ने सोच नआइकन आफैलाई गराउँ भन्ने सोच चाहिँ तपाईँलाई आयो, बढी तपाईँलाई ग्रसित थियो या के लाग्यो तपाईँलाई चाहिँ?
यस्तो भएछ, यो कोरोना जुन छ लागेको चाहिँ सबै मान्छे हस्पिटलमा जाँदैन चेक गर्नलाई, किन भन्दाखेरि जानुपर्ने कारण पनि छैन, गएर के त्यहाँ गएर के हुने होइन, परीक्षण गरेर गरेर चाहिँ के हुने, त्यो त्यसको कुनै एन्सरै छैन, त्यसले गर्दा मान्छेहरू जाँदैनन्। त्यस्तै त्यही मध्ये म पनि मैले लक्षण सबै हेरिसकेँ, बच्चालाई स्पष्ट हो भन्ने कुरो मलाई थाहा भयो होइन, थाहा भइसकेपछि मैले अब त्यसको उपचार गर्ने नि, किन त्यहाँ लगेर बेकारमा चेक गरेर राख्ने, आखिर हुने के हो र चेक गराएर होइन, त्यसले गर्दाखेरि मैले उसलाई आफ्नो तरिकाले ट्रिटमेन्ट गर्ने उपचार गर्न थालेँ। उपचार गरिसकेपछि त्यस क्रममा अब म पनि बिमारी परिहालेँ।
तपाईँलाई त्यो लक्षणहरू देखियो, तपाईँलाई लक्षणहरू देखियो?
मलाई लक्षण देखिहाल्यो, मलाई भित्री रूपमा ज्वरो आउने सुरुमा,
हजुर,
आन्तरिक रूपमा ज्वरो आउने, अनि पखला लाग्ने बिहान, एउटा बिहानमा म जुन दिन चेक गर्नु गएँ त्यो दिन म बिहान तपाईँको 10 पटक गइसकेको थिएँ।
बच्चाहरूलाई त्यो लक्षण देखिएको थियो, पखला लाग्ने समस्या
यस्तो हुँदो रहेछ सर, कसैलाई भोमिट हुने हुँदो रहेछ, कसैलाई पखला लाग्ने हुँदो रहेछ, बच्चाहरूलाई भोमिटको लक्षण थियो, अनि बाँकी लक्षण चाहिँ अरू चाहिँ मिल्ने, मलाई चाहिँ जिउ अति नै दुख्ने, पिस जिउ दुख्ने, टाउको खासै दुखेको थिएन,
अनि
त्यो भइसकेपछि 2 दिन जति त मैले गरेँ, अब आफ्नै तरिकाले त्यो सावधानी अपनाउँदै गर्दै गएँ। अब तेस्रो दिनतिर चाहिँ पुरै अब यो गन्ध भन्ने कुरो टोटली हरायो, अनि स्वाद टोटली नै हरायो। त्यो भइसकेपछि अनि मैले चाहिँ चेक गराउनु पऱ्यो, चाहिँ म त अलिक कमजोर पनि मान्छे होइन, अब भोलि म अब अस्पतालको बेडमै ढल्नुपर्ने अवस्था पनि आउनु सक्ला भन्ने मलाई सम्भावना लागेर अनि मैले चेक गराएँ। तबसम्म त अब फेरि मेरो त श्रीमती र छोरो पनि सिरियस हो, अनि उनीहरूले पनि उपचार गर्ने,
उहाँहरूलाई चाहिँ त्यो सिरियस हुँदाखेरि बढी जस्तो कस्तो समस्या देखिन्थ्यो तपाईँ पनि आफै?
उनीहरूलाई भोमिट हुने, भोमिट उनीहरूलाई ज्वरो पनि थियो, 100 ज्वरो थियो होइन, सबैले यो 100 आसपास ज्वरो हुन्छ भन्छ नि सर, त्यो कुरो गलत हो। एउटा साथीहरूले श्रोताले सुनिराख्नु भएको छ भने ज्वरो नआउँदाखेरि मलाई चाहिँ 97.7 कोभिड भएको, मेरो टेम्परेचर भनेको 97.7
ज्वरो त होइन, यो फरेन
होइन, ज्वरो होइन, आन्तरिक आएको जस्तो महसुस हुन्छ होइन, यसलाई 103 आए मात्रै कोरोना हो भन्न थाले, 100 मात्रै आएको मात्रै कोरोना हो भन्न थाले भनेदेखि त्यहाँ चाहिँ भ्रम हुन्छ, अब कतिपय स्वास्थ्य कर्मीहरूले पनि भन्दो रहेछ धेरै हाई टेम्परेचर आउँछ भनेर, त्यो गलत कुरो हो। 97.7 मेरो टेम्परेचर उसमै छ, ऊर्जामा लेखेकै छ होइन, त्यसरी भएर बच्चाहरूको चाहिँ 100, 101 अनि 98 100 आसपास आउने जाने त्यो चाहिँ उनीहरूको चाहिँ चलिराखेको थियो, अनि मेरो श्रीमतीको पनि, श्रीमती छोरोको, छोरीलाई त लगभग मेरो उपचारले कन्ट्रोलमा ल्याइसकेका थिएँ होइन, मैले आफ्नै तरिकाले छोरीलाई लगभग कन्ट्रोलमा ल्याइसकेका थिएँ। श्रीमती र उसको चाहिँ उनीहरूको चाहिँ के भयो समस्या भन्दाखेरि पानी पनि नहड्ने, 1 चम्च पानी खायो भने 3 चम्च भोमिट गर्ने, त्यस्तो किसिमले समस्या भइसकेपछि उनीहरूलाई त अब त्यो केही खुवाउनै खानै मिल्दैन भनेपछि त अब त्यो त अब कुनै उपाय नै चलेन त्यसमा होइन, अनि उपाय नै नचलिसकेपछि पुरै मुख सुकेर आउने उनीहरूको, अब खानै केही मिल्दै नमिल्ने भनिसकेपछि अनि त्यो भएर बाध्य भएर अस्पताल लानु पऱ्यो, अस्पताल लगेर मैले परीक्षण गरेँ। वास्तवमा तपाईँलाई अहिले मैले भन्नु पर्दाखेरि म परीक्षण गराउँदिन, मलाई स्पष्ट थाहा छ
होइन
कोरोना हो भनेर, त त्यो बेलामा उसलाई औषधि गर्ने दुनियाँ गर्ने पैसा उल्टो लगेर म त्यही किन पैसा तिरेर म त्यहाँ चेक गराउँछु?
पैसा तिरेर चेक गर्नुभयो तपाईँहरूले?
पैसा तिरेर चेक गराएको सर। पहिला पैसा मैले कन्ट्याक्ट ट्रेसिङमा मेरो बच्चाहरू, मैले सुरुमा त्यो आश पनि लागेर पहिला मेरो गएर बाँकीलाई कन्ट्याक्ट ट्रेसिङमा लेखाइदिएँ नाम होइन, त्यो कन्ट्याक्ट ट्रेसिङको त्यसको माई बाप कोही छैन, कसले सोध्ने कसले पुछ्ने, एक दिन प्रतिमा न्युज आएपछि नगरपालिकाबाट फोन गरेको थियो, त्यो औचित्य मात्रै पुरा गर्ने हो, तपाईँको कन्ट्याक्ट ट्रेसिङमा को को छ भनेर कन्ट्याक्ट ट्रेसिङको नाम भने त्यसको त्यो अहिलेसम्म खोजखबर केही पनि छैन, अन्तत आफूले लगेर पैसा दिन्छ। त्यो म चारजनाको चाहिँ तपाईँको 4,000 रुपियाँ त्यहाँ तिर्नेसम्म त म ल्याएर फलफुल खुवाउँछु तिनीहरूलाई होइन,
भनेपछि तपाईँसँगको अनुभवले पनि नागरिकहरू अहिले जति सङ्क्रमित हुनुभएको छ त्यो पैसा तिर्दाखेरि प्रताडित हुनुपर्ने अवस्था छ, यो तपाईँको अनुभवले पनि त्यही भनिरहेको छ प्रताप सर?
अहिले कोरोना टेस्ट जसले गराएको छ सर, त्यो भनेको जनतालाई ठग्ने काम भन्दा बाँकी केही होइन, त्यसको सुविधा के दिएको छ? जसलाई जस्तै त्यहाँ गएर कोरोना टेस्ट गर्दाखेरि जसको दबाई लेखेको त्यो औषधि पनि हामीले बाहिरबाट किनेको छ नि, त्यसलाई सिटामोल पनि फेरि पाएको छैन त्यहाँ, भनिसकेपछि होइन, अनि त्यो त्यस्तो गराएको भनेको त त्यो मान्छेलाई ठग्ने, जनतालाई ठग्ने त्यो बाहनामा एक ठाउँबाट अर्को ठाउँ पऱ्यो भने कोरोनाको सर्टिफिकेट, अर्को ठाउँबाट अर्को ठाउँ कोरोनाको सर्टिफिकेट भनेर त्यो बाहनामा त्यो ठग्ने काम मात्रै हो है। त्यसले गर्दाखेरि धेरैजना मान्छेले चेक नगरेर घरैमा बसेर आफ्नो उपचार गरिरहेछ होइन। अहिले कोरोनाको उपचार तपाईँ नारायणीमा के भएको छ? नारायणी भन्दा धेरै त बाहिरै उपचार भइरहेको छ। अहिले हाम्रो आसपासको यो क्लिनिकहरू छ नि, यो आसपासको क्लिनिक सबै कोरोनाको उपचार त भइरहेछ नि। जे दबाई दिन्छ त्यही दिन्छ, त्यहाँ जाँदाखेरि कोरोनाको जे लक्षण छ यहाँ जानेको त्यही लक्षण छ, त्यहाँ जुन दबाई दिन्छ त्यही दबाई त्यो क्लिनिकको लागि लेखिराखेको छ।
भनेपछि तपाईँहरूले दबाई तपाईँहरूलाई पनि त्यस्तो सरकारी तौरबाट अथवा नारायणी अस्पतालबाट त्यस्तो खालको नै दबाई दिइएन त्यसो भए?
कहाँ दिन्छ, नारायणी अस्पतालले दिन्छ न त्यो महानगरपालिकाले दिन्छ, त्यस्तो कुनै माइबाप नै छैन कि तपाईँको। कतिसम्म भन्दाखेरि रिपोर्ट माग्नलाई, सङ्क्रमितले रिपोर्ट माग्नलाई, अब अहिले त यो त वाट्सएपमा अब विशेषसम्म पठाइदिन्छ थाहा हुने कुरा हो
होइन,
नत्र भनेदेखि मैले चाहिँ सम्बन्ध विच्छेद त्यो समाचारसँग अब घरमा सबैजना भएको नै भइसकेपछि म त फेसबुकमा बस्ने उसमा बस्ने कुरा वाट्सएपमा बस्ने कुरा पनि भएन
होइन।
दिमागले काम नै गरिरहेको छैन त्यसमा, एकतिर श्रीमती लडिरहेछ, अर्कोतिर छोरो लडिरहेछ, पुरा सिरियस लम्पचार छ, भुइँमा बोकेर लान सकिँदैन है। अब त त्यो एम्बुलेन्स आउने बाटो भत्काएको छ, त्यही बेला यहाँ ठेकदारले बाटो भत्काएर राखिएको छ, गाडी नआउने गरिराखेको छ, त्यो अवस्थामा दिमागले काम नगर्ने अवस्थामा त वाट्सएपमा रहने कुरो भएन। डक्टरलाई फोन गर्दा तपाईँको दिनभरिमा फोन उठाउँदैन, दिनभरिमा पनि फोन उठाउनु, त्यो फोन उठाउन कहीँबाट सिफारिस गरेर फलमा फोन उठाउनु भन्नुपर्छ, अनि त्यसपछि बल्ल चाहिँ थाहा हुन्छ है। त्यो के अरे पुष्टि भयो भन्ने कुरो पनि तब थाहा हुन्छ। हेर्नुहोस् अवस्था त्यस्तो छ,
पुष्टि भएकै विषयमा जानकारी लिन नै समस्या छ।
पुष्टि भएकै विषयमा जानकारी लिनलाई संक्रमितले 24 घन्टा फोन गर्दाखेरि बल्ल चाहिँ त्यहाँ फोन उठ्छ, बल्ल थाहा हुन्छ। प्रायः जस्तो त हुन्छ, अब डक्टरको पनि बाध्यता होला, उसको चाहिँ अब बिजी नै रहन्छ मोबाइल होइन, घन्टी गयो भने पनि ऊ उपचारमा लाग्यो होला, केहीमा लाग्यो होला, त्यो त ऊ छैन। अब कम्तीमा स्पेसल पर्सन त छुट्याएर राख्नुपर्छ नि, एकजनाको सम्भव छैन भने दुईजना तिनजना राख्नुपर्छ होइन। अब त्यो त्यस्तो व्यवस्था, त्यो के सूचनाको समय त्यस्तो व्यवस्था केही छैन त्यहाँ चाहिँ। अनि मैले त कसरी लिएँ भन्दाखेरि वास्तवमा नि अब सुरेश बिगाडी भाइजन हाम्रो पत्रकार हुनुहुन्छ होइन, उहाँको सिफारिस मार्फत उहाँले फलानाको फोन उठाउनु भनेर भनिसकेपछि त्यो मार्फत चाहिँ मैले जानकारी लिएँ, अनि पछि चाहिँ वाट्सएप गरेर उठाउनु पनि पठाइदिनु भएको छ, त्यो सम्बन्धित वाट्सएप होला साथीहरूबाट म फरवर्ड गराएर मैले यसरी चाहिँ जानकारी लिएँ। अब जुन बिरामी छ त्यसले दिएर आयो, त्यसले ऊ त्यहाँ गएर लिन सक्ने अवस्थै छैन, उता खडा हुनै सक्दैन त्यहाँ होइन, उभिनै सक्दैन।
अब टेस्टको हजुर, तपाईँहरू सङ्क्रमित हुनु भएको छ भन्ने कुरो चाहिँ त्यहाँ अस्पतालमा लिस्टेड छ, नाम छ, अब त्यो मार्क छ होइन, तर पनि तपाईँहरूलाई फलो भएको छैन, त्यसो भए कस्तो अवस्था छ, के खाइरहनु भएको छ, यसो गर्नुहोस् त्यसो गर्नुहोस् भनेर जुन निर्देशन हुन्छ हुनुपर्ने हो, त्यो भएन त्यसो भए 13-14 दिन जुन अवधि भयो तपाईँहरूको
प्रताप सर, मैले त औषधि अस्पतालबाट खाएँ, मलाई पुरै लक्षण देखिएको बिरामी, लक्षण नभएको बिरामी होइन, म लक्षणवाला बिरामी, मैले अस्पतालको दबाई ल्याएर खाएँ, म त्यो त आफ्नो ठाउँमा छ। अब मेरो श्रीमती र छोरा भनेको आइसियुमा राखेर ल्याएको बिरामी, अब भोलिपल्ट त्यो त्यही साँझ पनि हुनसक्छ, औषधि खाएर त्यसले असर नअसर केही गर्न सक्छ नि त होइन। फोन गर्दाखेरि तपाईँ कसैको फोन उठेन,
परामर्श नै छैन,
परामर्शै छैन नि, त्यो बिरामी गयो कहाँ गयो के भयो के गरिराखेको छ, अब ठिक छ उसले पनि नभए पनि त्यो बिरामीहरूको मोबाइल नम्बर त लिस्टेड गरिराख्नुपर्छ नि त उहाँहरूले, त्यहाँ यो सङ्क्रमित नम्बर हो भन्ने हिसाबले गरिराख्नुपर्छ नि त, त्यहाँ नम्बर दिएको हुन्छ नि सम्पर्क नम्बर होइन, सम्पर्क नम्बर पनि दिएको हुन्छ नि टेस्ट गराउने बेलामा, त्यो नम्बर त उठाइदिनुपर्छ नि, त्यो उठ्दैन उठ्दैन, मरे पनि उठ्दैन। मैले त बाहिरैबाट विशेष गरी बाहिरको साथीहरूसँग वरिष्ठलाई लेबर, त्यहाँ एकजना नर्स दिदी हुनुहुन्छ हेमा दिदी, उहाँले चाहिँ बिरामीहरूलाई कम्तीमा रेस्पोन्स उठाएर राम्रो सल्लाह दिने, राम्रो बोलिदिनु हुँदो रहेछ, राम्रो मात्रै बोलिदिँदाखेरि पनि सङ्क्रमितलाई त्यति बेला 25% बिरामी घटे जस्तो हुन्छ, किनभने उ त एकदम नाकाबन्दमा हुन्छ नि त, त्यति बेला कसैको सम्पर्क विहीन भएर बचिरहेको अवस्था हुन्छ, मान्छेहरू टाढा भइरहेको अवस्था हुन्छ
होइन,
त्यो अवस्थामा त्यति बेला राम्रो एउटा बोलेर राम्रो सुझाव दिँदा मात्रै पनि बहुत ठुलो कुरा हुन्छ, जसले फोन उठाउँदैन। नारायणीको डक्टरले नचिनेको नम्बरबाट गर्नु होला, अहिले पनि कोही साथीहरूले ट्राई गरेर हेर्नु होला, कोही सङ्क्रमितले हेर्नु होला, चिनेको सधैँ भइरहेको नम्बर त दिने कुरा हो, संसारकर्मीहरूको नम्बर चिनेको होला, हाइलाइट होला भनेर पनि उठाउला उनीहरूले होइन, नत्र भनेदेखि म चाहिँ अब संसारकर्मी भनेर कुनै ठाउँमा त्यस्तो नगर्ने खाले मान्छे परेँ, म आफ्नो काम गर्छु बिहानदेखि राति 12 बजीदेखि बिहान तपाईँको 6 बजीदेखि म संसारमै हुन्छु होइन, तर म संसारकर्मी हो, यहाँ त्यहाँ नयाँ मान्छे परेँ होइन, त्यसले गर्दा मेरो नम्बर उनीहरूसँग छैन पनि, त्यो नम्बर त उठ्दैन, अहिले गरे भने पनि सायद उठ्दैन। मैले उदयजीलाई चाहिँ नारायणको हिजो अस्तिको दिन चाहिँ तपाईँ यो मेरो नम्बर नोट गरिराख्नुहोस्, मलाई इमर्जेन्सी पर्न सक्छ, म चारजना बिरामी सम्हालेर बसिरहेको छु भनेर भनिसकेपछि उहाँले सायद त्यो नोट गर्नुभयो होला, हिजो चाहिँ उठाउनु भयो अरे। बिरामीले कुन दबाई खाने, के दबाई खाने, बिरामी कहाँ पुगेर कहाँ त्यो कि सिरियस भएर कहाँ पुग्नेसम्म कुनै हुँदैन नि त्यो।
भद्रको अवस्था प्रताप सर, अब हामी अन्तिममा छौँ कार्यक्रमको, तपाईँसँग धेरै कुराहरू गर्न मन थियो, हामी निर्धारित कार्यक्रमको समयसीमाभित्र छौँ। अब अन्तिममा तपाईँको भनाइलाई आधारमा हुँदाखेरि करिब करिब अब दुई हप्ताको फेरि फेरिमा तपाईँहरू कोरोनासँग सङ्घर्षरत हुनुहुन्छ र धेरै सङ्घर्ष गर्नु पऱ्यो, व्यक्तिगत हिसाबले यहाँले पनि गर्नु पऱ्यो, परिवार सङ्क्रमित भएपछि फेरि त्यसको पीडा त छुट्टै भयो, यहाँले बताइ नै सक्नु भएको छ। अब अहिले चाहिँ तपाईँहरू चारैजनाको स्वास्थ्य अवस्था कस्तो छ, तपाईँ बोलिरहनु भएको छ, कस्तो छ अवस्था?
स्वास्थ्य अवस्था ठिक छ, मेरो छोरीको राम्रो छ तिनी, अनि छोरोलाई पनि मैले फेरि उता छुटाउनु पर्छ भनेर एकैछिन बिरामी राख्नु हुँदा भने अलिक अलिकति अहिले भाइको यता तल आफ्नो घरमा छुट्याइदिएको छु होइन। अब श्रीमतीलाई चाहिँ अलिक समस्याहरूलाई चाहिँ के भइरहेको छ भन्दाखेरि अब अदुवा यताउता खानुपर्ने नि त, तातो पानीहरूमा खानुपर्ने होइन, फेरि अदुवाहरू खुवाइदिँदाखेरि के हुने त अर्को त्यो चाहिँ के हुन्छ त्यो तपाईँको दिशाबाट लगेर जाने, फेरि त्यो खालको समस्या गर्मीको समस्या सुरु हुने फेरि
होइन।
अब त्यो गर्मीको कन्ट्रोल गरेर फेरि ठन्डीको समस्या सुरु हुने, यस्तो यस्तो हुँदो रहेछ होइन, योसँग अलिकति ध्यान छु। नत्र भनेदेखि ऊ पनि त्यस्तो भोमिट गरेर पानी पनि नअडिने मान्छे अब अहिले जाउलो भात खाने भइसक्यो होइन। धेरै राम्रो छ सर, साथीहरू सबैले सहयोग गर्नुभएको छ, संसारकर्मी क्षेत्रका साथीहरूले सहयोग गर्नुभएको छ, महासङ्घको पदाधिकारीदेखि लिएर अरू तपाईँको सबै साथीहरूले सहयोग गर्नुभएको छ आफ्नो ठाउँबाट, राम्रो छ सर, धेरै राम्रो।
अब चाहिँ यो दोस्रो तरण छ, दोस्रो लहरको जुन यो भेरिएन्ट, विभिन्न खालको भेरिएन्ट भनिएको छ, यसलाई चाहिँ जित्न सक्यो भन्ने आत्मविश्वास चाहिँ पलाएको छ त्यसो भए?
हजुर हजुर सर, आत्मविश्वास धेरै पलाएको छ सर। अरू साथीहरूले पनि संक्रमित साथीहरूले नडराइकन सबभर पहिला मन डरिलो दरिलो पारेर नडराइकन यसलाई मुकाबला गर्नुभयो।
हजुर
मैले अप्नाउनु पर्छ
है हजुर, यही प्रसङ्ग मैले यही क्वेसन सोध प्रश्न सोध्न चाहेको थिएँ कि अहिले केही साथीहरू, अहिले त पत्रकारहरू तपाईँ सँगसँगै थोरै मात्रै पत्रकार साथीहरू संक्रमित हुनुभएको छ, हामी आशा गरौँ यो सङ्ख्या नबढोस्, र अहिले धेरै नागरिकहरू पनि संक्रमित हुनुभएको छ, हामीलाई धेरैजनाले सुनिरहनु भएको छ, जो संक्रमित भएर घरमा बसिरहनु भएको छ। अब तपाईँ एउटा सञ्चारकर्मी हुनुभयो, तपाईँले त यदि धेरै समस्या झेल्न पऱ्यो भने आम नागरिकहरूको अवस्था कस्तो होला, हामीले यसै सजिलोमा अनुमान गर्न सक्ने अवस्था रह्यो। अब धेरै समस्या तपाईँले झेल्नु भएको जस्तै नागरिकहरूले पनि झेल्दनु भएको होला, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ, कसरी जित्न सकिन्छ, प्रयास गर्न सकिन्छ, आफ्नो अनुभवले के भन्छ?
सबभर चाहिँ म के भन्छु भन्दाखेरि साथीहरूलाई जो जति संक्रमित हुनुहुन्छ, जो जति बिरामी हुनुहुन्छ घरमा, अलिकति पनि शरीरमा बिमारीको शङ्का भइसकेपछि तपाईँहरू जेते मेते भन्छ नि अब गाउँघरमा जे पाए त्यही खानेकुरो नखानु होला है। अब कतिपय शरीरमा ज्वरो आइरहेको हुन्छ, ज्वरो आइरहेको खाना पाएर दारू खाइदिएको हुन्छ, लट्ठ हुने गरी खाइदिएको हुन्छ, भोलिपल्टै उहाँको शरीरले जवाब दिन्छ, एकैचोटि झ्याप पार्छ होइन। त्यसले गर्दा खाना नहुने चिजहरू, जुन चिज खाँदा अघि पछि ज्वरो आउँदाखेरि जुन चिज खाँदा हामीलाई टाइफाइड हुन्छ त्यो चिज नखाइदिनु होला, अघि पछि ज्वरो आउँदा जुन चिज खाँदा हाम्रो फोक्सोमा असर गर्छ त्यो चिज नखाइदिनु होला। त्यति गर्नुभयो भनेदेखि फोक्सो र त्यो निमोनिया हुँदा त्यतिबाट जोगिनु पायो भनेदेखि ठुलो कुरो हुन्छ। त्यसको लागि चाहिँ जति सक्दो तातो खानुपर्ने रहेछ, जति सक्दो झुलिलो चिज खानुपर्ने रहेछ, तातो पानी झुलिलो चिज सगर हातमा पनि तातै पानीले धुने, र संक्रमित भएका साथीहरूले म त संक्रमित भयो हातमा पर्दा अस्पताल जान्छु भनेर अस्पतालको जोड गर्नुभयो भने, अस्पतालमा भर्ना आउन खोज्नुभयो भने, उपचार गर्नु डाक्टरमा जानु ठिकै हो तर अस्पतालमा भर्ना आउन खोज्नुभयो भने तपाईँको लगभग 25% चाहिँ तपाईँको दिन समाप्त हुन्छ। किन समाप्त हुन्छ भन्दाखेरि त्यहाँ गइसकेपछि तपाईँले कसले त्यहाँ स्याहार सुसार गर्ने, यसलाई त एक्लै छोड्ने होइन, जो संक्रमित छ त्यसलाई अरू साथीहरूले पनि, अरू घरका मान्छेहरूले पनि एकदम स्याहार सुसार गरेर, सुत्केर स्याहार सुसार गरेर, जत्तिकै स्याहार सुसार गरेर संक्रमितलाई राख्नुपर्छ। सकभर उसलाई एकान्त हुन दिनु हुँदैन होइन, नचाहिने यो फेसबुक सेसबुक दुनियाँ टी हेर्न लाउनु हुँदैन, त्यो मृत्यु खबर भए केही पनि आउँदैन, झन् होपलेस हुन्छ। उसलाई बरु सबैजना वरिपरि हुने गरी बिचको कोठा हुन्छ कुन कोठा हुन्छ ठिक छ, टोइलेटको व्यवस्था अलग गरिदिने, सबैको कुरा सुन्ने गरी, आवाज सुन्ने गरी त्यस्तो ठाउँमा एकान्त फिल नहुनेमा संक्रमितलाई राखिदिने, र टाइम टाइममा झुलिलो पदार्थ र टाइम टाइममा खाना के उसलाई रुच्छ भन्ने, कोही सबै त भोमिट गर्ने हुँदैन होला नि, भोमिट नगर्ने बिरामीहरू खाए खाइदिए खान सक्ने बिरामीहरू हुन्छ होइन, उनीहरूलाई टन्न उसलाई टन्न खाना दिने, उसलाई के समस्या छ सोध्ने, र हरेकले अझै आफूले अस्पताल जानुपर्ने अवस्था आउन सक्छ भने पनि घरमा एउटा अक्सिमिटर, अक्सिजन चेक गर्ने एउटा अक्सिमिटर र एउटा थर्मोमिटर यति राख्नुभयो भने अस्पताल आइराख्नु दुनियाँ गइराख्नु पर्दैन, अन्तिम हुँदैन हुने अवस्था भयो त्यो अक्सिजनले सात दिन दुनियाँ, त्यो अरू अरू पनि बिरामी हुन्छ नि पहिलादेखि, त्यस्तो मान्छेलाई अलिक गाह्रो हुन्छ, त्यो अवस्था भयो भने मर्दा क्यामै गर्दा भने जस्तो लास्टमा अस्पताल जाने, नत्र भनेदेखि अस्पतालै जाने जोड लगाउनु भयो भने खतरा निम्ति भन्ने कुरो बुझ्दाखेरि
हस् प्रताप सर, तपाईँ आफै सङ्क्रमित हुनुहुन्छ र परिवारसँगको यो भनौँ खास गरी सङ्घर्षमै, कोरोना विरुद्धको सङ्घर्षमै हुनुहुन्छ। हामी यहाँको सहित यहाँको सबै परिवारको स्वास्थ्य लाभको कामना गर्दै हामीलाई यो समय उपलब्ध गराइदिनु भयो, यो समयको लागि यहाँलाई धेरै धन्यवाद दिन चाहन्छौँ। हजुर, आजको कार्यक्रम फरक सवालमा हामीले कोरोना सङ्क्रमणबाट सङ्घर्षरत रहनुभएका परिवार नै सङ्क्रमित भइसके पछाडि परिवारको सेवामा रहँदै आफू पनि कोरोना विरुद्धको लडाइँमा रहनुभएका फ्रन्टलाइनमै खटिरहनुभएका पत्रकार प्रताप श्रेष्ठसँग कुराकानी गरौँ। प्रताप श्रेष्ठ स्थानीय प्रतीक दैनिकमा कार्यरत हुनुहुन्छ, त्यसै गरी आवाज एफएममा कार्यरत हुनुहुन्छ। उहाँले आफ्नो अनुभवहरू आफ्नो भनाइहरू पनि राखिसक्नु भएको छ र उहाँको भनाइले तपाईँ जो सङ्क्रमित हुनुभएको छ तपाईँको आत्मबल बढोस्, तपाईँको आत्मबललाई प्रोत्साहन गरोस् भन्ने नै हाम्रो चाहना हो र उहाँको भनाइलाई आधार बहाउने हो भने कोरोनालाई परास्त गर्नको लागि अप्ठ्यारो छैन, तर केही संयमताहरू केही सावधानीहरू अप्नाउनु पर्ने भन्ने जरुर आवश्यकता देखिन्छ। आजलाई कार्यक्रम फरक सवालको समय सकिएको छ, भोलि फेरि पनि हामी यसै समयमा फरक विषयवस्तु र फरक अतिथिका साथमा कार्यक्रममा उपस्थित हुने नै छौँ। आजको बसाईबाट भने प्रविधिका सदामलाई धन्यवाद दिँदै म कृष्ण उदास खनाल बिदा हुन्छु। नमस्कार, शुभरात्री।
नारायणी एफएम 103.8 मेगाहर्ज तपाईको मनको साह्रै नजिक।
CIN को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CINखबर.com र मोबाइल एप CINमा पनि सुन्न सकिन्छ। कोरोना संक्रमित निको हुने क्रम बढ्यो। 24 घण्टामा देशभरिबाट 2707 जना संक्रमण मुक्त, 54 जनाको मृत्यु। 4 दिनपछि बस्ने संसदको विशेष अधिवेशनको तयारी स्वास्थ्य सावधानीमा केन्द्रित।
अहिले कम्तीमा 2 मिटर कायम हुने गरी व्यवस्थाहरू मिलाउन प्रयास गरिरहेका छौँ। अब ठाउँ ठाउँमा चाहिँ सेनिटाइजरका अटोमेटिक सेनिटाइजर बक्सहरू राखेका छन्।
नयाँ सरकार गठनबारे काङ्ग्रेसले पर्सीको संसदीय दलको बैठकमा छलफल गर्ने। गण्डकीमा मुख्यमन्त्री विरूद्धको अविश्वास प्रस्तावमा 27 गते मतदान। कर्णालीका संसदीय समिति सक्रिय।
पहिलो प्राथमिकता अहिलेको महामारीलाई ध्यान दिएर र दोस्रो प्राथमिकता अन्य अवस्थालाई ध्यान दिएर बजेट निर्माण गर्नलाई भनेर सरकारलाई निर्देशन दिएको अवस्था छ।
नेपालमा पहिलो पटक लाइडर प्रविधिबाट भूगोलको हवाई सर्वेक्षण गरिँदै उद्योगमा लुकाइएका अक्सिजन सिलिन्डर फिर्ता गराउने अभियान सुरु। स्थानीय तहले अब गाउँटोल निसंक्रमण गर्नुपर्ने।
गाउँटोलमा दैनिक निसंक्रमण गर्ने व्यवस्था मिलाउने भनेर यसमा जिम्मेवार निकाय स्थानीय तह भनिएको छ।
र कर सुधार सम्बन्धी कानून विरूद्ध कोलम्बियामा जारी प्रदर्शन रोकिएन। नेपाल सुपर लिग फुटबलमा ललितपुर अनि काठमाडौँको जित।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
कोरोना फैलिनुमा स्वास्थ्य असावधानी, भीडभाड, मान्छेहरूको अटेरीपन मुख्य कारण हो। यो सँगै यो बीचमा सड़कमा भएका राजनैतिक दलहरूले गरेको सभा सम्मेलन भीड पनि उत्तिकै जिम्मेवार छ। जनस्वास्थ्यलाई भन्दा राजनैतिक स्वार्थलाई केन्द्रबिन्दुमा राख्ने दलहरूको तरिका बेठिक छ। महामारी नियन्त्रणमा हरेक पटक चुक्दै गरेका दल अब कोरोना महामारी रोकथाम गर्न दृढ संकल्पका साथ साझा लडाई लड्नुपर्ने अवस्था आइसकेको छ। यसको नेतृत्व सत्तासीन दलले लिनुपर्छ। अब खबर सुविता रिसालबाट।
पछिल्ला केही दिन यता नेपालमा कोरोना संक्रमित भएर निको हुनेहरूको संख्या बढ़िरहेको छ। कोरोनाको संक्रमित र मृत्यु हुनेको दर